तपाईँ साप्ताहिक बाइबल पाठ प्लेनफिल्ड क्रिस्चियन साइन्स चर्च स्वतन्त्रबाट सुन्दै हुनुहुन्छ। त्यो अमेरिकाको प्लेनफिल्ड न्यू जर्सीमा अवस्थित छ। थप जानकारीको लागि कृपया हाम्रो वेबसाइट भ्रमण गर्नुहोस् www.plainfieldcs.com। यो लागि पाठ हो असोज 30 गते 2024। विषय क्रिस्टियन साइन्स स्वर्ण पाठ भजन संग्रह। परमेश्वरले आज्ञा गर्नुभयो र तिनीहरू निको भए, यसकारण ती मानिसहरू चिहानबाट बाँचे। उत्तरदायी पढाए यर्मियाह, यसैया। परमप्रभु इसरायलका परमेश्वरले भन्नुभयो, यर्मियाह, मैले भनेका सबै कुराहरू एउटा पुस्तकमा ले, किनकि म तिम्रो साथमा छु, परमप्रभु भन्नुहुन्छ। तिमीलाई बचाउनलाई परमेश्वर भन्नुहुन्छ, तिमीहरूको गाउँ गहिरो र जाति हुनलाई निकै चर्को पर्छ। तिमीहरूका निम्ति बोली दिने कोही छैन। तिमीहरूको गाउँ निको पार्न कुनै औषधि पाउँदैनौ, अनि म तिमीहरूका स्वास्थ्य निको पारिदिनेछु, अनि म तिमीहरूका गाउँ निको पार्नेछु। यो परमप्रभुको सन्देश हो, किनभने अन्य मानिसहरूले तिमीहरूलाई कसैले पनि सियोनको वास्ता गर्दैन भन्दै बहिष्कार गरिएको भनेका छन्। तिम्रा नानीहरूले परमेश्वरलाई पछ्याउनेछन्, अनि उहाँले तिनीहरूलाई शिक्षा दिनुहुनेछ। तिम्रा नानीहरूले वास्तविक रूपमा शान्ति पाउनेछन्। तिमी धार्मिकतामाथि निर्माण हुनेछौ, यसैले तिमी सुरक्षित हुनेछौ। केहीले पनि तिमीलाई चोट पुर्याउने छैन। तिमी डराइरहनु पर्ने छैन। मानिसहरूले तिम्रो विरुद्ध लडाई गर्न हतियारहरू बनाउनेछन्, तर ती हतियारहरूले तिमीलाई पराजित गर्न सक्दैनन्। केही मानिसहरूले तिम्रो विरुद्ध कुराहरू गर्नेछन्, तर तिनीहरू जो तिम्रो विरुद्ध कुरा गर्छन् आफै दोषी रहेको प्रमाणित गर्नेछन्। परमप्रभु भन्नुहुन्छ, परमप्रभुको दासले के पाउनेछ? तिनीहरूले मबाट माफ पाउनेछन्। पाँच सेरमन बाइबलबाट गलाती। दाजुभाइहरू हो, म इच्छा गर्छु कि तिमीहरूले जान, जुन सुसमाचार मैले प्रचार गरे त्यो मानिसले बनाएको हुन। मैले मानिसहरूबाट सुसमाचार पाइन, कसैले मलाई सुसमाचार सिकाएको हुन। येशु ख्रीष्ट आफैले मलाई यो प्रकट गर्नुभएको हो। प्रकाश। तब मैले अर्को शक्तिवान स्वर्गदूतलाई स्वर्गबाट ओर्लिरहेको देखे। त्यो स्वर्गदूतले बादलको पोसाक लगाएको थियो, तिनको शिर इन्द्रेणीले घेरिएको थियो। त्यो स्वर्गदूतको अनुहार सूर्य जस्तो थियो, उसका पाउहरू आगोको स्तम्भहरू जस्ता थिए। त्यो स्वर्गदूतसित एउटा पुस्तिका थियो, त्यो पुस्तिका उसको हातमा खोलिएको थियो। त्यो स्वर्गदूतले उसको दाहिने खुट्टा समुद्रमा अनि देब्रे खुट्टा भूमिमा राखेको थियो। त्यो स्वर्गदूत सिंह गर्जेको जस्तो ठुलो स्वरले करायो। तब मैले फेरि स्वर्गबाट त्यही आवाज सुने। त्यो आवाजले मलाई मन्थ्यो, जो अनि त्यो खुल्ला पुस्तिका ल्याउ जो स्वर्गदूतको हातमा छ। यो त्यही स्वर्गदूत हो जो सागर अनि भूमिमा उभिरहेको छ। यसरी म त्यो स्वर्गदूत कहाँ गए अनि त्यो सानो बेरेको पुस्तिका मलाई दिनु भनी मान्ने। त्यो स्वर्गदूतले मलाई भन्यो, यो सानो पुस्तिका ल्याउ अनि यसलाई खाऊ। तिम्रो गौडीमा यो अमिलो हुनेछ, तर तिम्रो मुखमा यो मह जस्तो मिठो हुनेछ। यसर्थ मैले स्वर्गदूतको हातबाट त्यो सानो बेरेको पुस्तिका लिए अनि मैले त्यो खाए। मेरो मुखमा त्यो मह जस्तो मिठो भयो, तर मैले त्यो खाइसकेपछि त्यसको स्वाद मुलीमा अमिलो भयो। तब मलाई भनियो, तिमीले फेरि अनेक जाति, धेरै राष्ट्रहरू, अनेक भाषाहरू अनि राजाहरूको बारेमा अगमवाणी गर्नुपर्छ। युहन्ना त्यहाँ निकोदेमस नभएको एकजना मानिस थिए। तिनी फरिसीहरू मध्ये एक अनि यहुदीहरूका अगुवाहरू मध्ये एकजना थिए। एक रात निकोदेमस येशु कहाँ आए। उनले भने, रब्बी, हामी जान्दछौ तपाईँ परमेश शून्यद्वारा पठाएको एकजना शिक्षक हुनुहुन्छ, किनभने परमेश्वरको सहयोग बिना तपाईँले जुन चमत्कारहरू गर्नुहुँदैछ कुनै मानिसले गर्नु सक्दैन। येशूले उत्तर दिनुभयो, म तिमीलाई सत्य कुरा भन्छु, मानिस फेरि एकपल्ट जन्मनुपर्छ। यदि मानिस फेरि जन्मेन भने त्यसले परमेश्वरको राज्यमा प्रवेश पाउने छैन। मान्छेको शरीर आमा बाबुबाट जन्मिन्छ, तर मान्छेको आत्मिक जीवन आत्माबाट जन्मिन्छ। येशूले भन्नुभयो, तिमी इसरायलको एक शिक्षक हो, तर अझसम्म यी कुराहरू बुझ्दैनौ। म तिमीलाई सत्य कुरा भन्छु, हामी जे जान्दछौ त्यसको विषयमा कुरा गर्नेछौ, हामीले जे देखेका छौ त्यसको साक्षी दिन्छौ, तर पनि तिमीले हाम्रो साक्षी स्वीकार गर्दैनौ। यसपछि येशु र उहाँका चेलाहरू युदियाको इलाकातिर गए। त्यहाँ येशु आफ्ना चेलाहरूसँग बस्नुभयो र मानिसहरूलाई बप्तिस्मा दिनुभयो। युहन्नाले पनि एनोनमा मानिसहरूलाई बप्तिस्मा दिइरहेका थिए। एनोन भन्ने ठाउँ सालिमको सेउमा पर्दछ। युहन्नाले त्यही बप्तिस्मा दिए किनभने त्यहाँ प्रशस्त पानी थियो। मानिसहरू बप्तिस्मा लिन त्यहाँ गइरहेका थिए। युहन्नाका चेलाहरू र केही यहुदीहरू माझ धार्मिक शुद्धिकरण विषय वाद विवाद भइरहेको थियो। त्यसैले चेलाहरू युहन्ना कहाँ आए। तिनीहरूले भने, गुरुज्यू, के तपाईँ त्यो मान्छेलाई सम्झनुहुन्छ जो तपाईँसँग यर्दन नदी पारी थियो? उनी त्यही एक मानिस हुन जसको विषयमा तपाईँले मानिसहरूलाई भनिरहनु भएको थियो। अहिले उनले मानिसहरूलाई बप्तिस्मा दिइरहेछन् अनि धेरैजना उनी कहाँ गइरहेछन्। युहन्नाले उत्तर दिए, मान्छेले त्यही मात्र पाउन सक्छ जो परमेश्वरले दिनुहुन्छ। उहाँले जे देख्नु र सुन्नु भएको छ त्यसको साक्षी उहाँ दिनुहुन्छ, तर मानिसहरूले उहाँको साक्षी स्वीकार गर्दैनन्। उनीहरू जसले उहाँको साक्षी स्वीकार गर्छ तिनीहरूले परमेश्वरले सत्य बोलेको साक्षी दिन्छन्। उहाँले जो परमेश्वरद्वारा पठाइएको छ परमेश्वरको सन्देश भन्नुहुन्छ। परमेश्वरले उहाँलाई सीमाहीन आत्मा प्रदान गर्नुभयो। युहन्ना यो प्राय यहुदीहरूको निस्तार चार आइसकेको बेला थियो। येशूले जान्नुहुन्थ्यो कि अब उहाँको संसार छोड्ने समय आइपुगेको छ। अब आफ्ना पिता कहाँ फर्किजाने समय आइपुगेको छ। येशूले सधैँ तिनीहरूलाई प्रेम गर्नुभयो जो उहाँसँग त्यस संसारमा थिए। अब येशूले तिनीहरूलाई आफ्नो पूर्ण प्रेम देखाउने समय आएको थियो। युहन्ना थोमाले भने, प्रभु, तपाईँ कहाँ गइरहनु भएको छ हामी जान्दैनौ, तब हामीले बाटो कसरी जान्ने? येशूले भन्नुभयो, म नै बाटो हो, सत्य र जीवन म नै हो, पिताकोमा जाने माध्यम हो। के तिमीहरू विश्वास गर्छौ कि म पिताभित्र छु र पिता म भित्र हुनुहुन्छ भनेर? जुन कुराहरू मैले भने त्यो मबाट आएको हुन्न। पिता म भित्र बाँच्नुहुन्छ अनि उहाँले आफ्नो काम आफै गर्नुहुन्छ। मैले कहिले भनिसके कि विश्वास गर, ममा पिता र पितामा म हुन्छु, अथवा मैले गरेको कामहरूको कारणले गर्दा पनि विश्वास गर। म तिमीहरूलाई सत्य भन्छु, जसले ममा विश्वास गर्छ उसले पनि त्यस्तै काम गर्नेछ जो म गर्छु। उसले वास्तवमा त्यो भन्दा पनि महान काम गर्नेछ, किनभने म पिता कहाँ गइरहेछु। म मेरो पितालाई माग्नेछु र उहाँले तिमीहरूलाई अर्को सहायक दिनुहुनेछ। उहाँ तिमीहरूसँग सधैँ रहने सहायक दिनुहुनेछ। सहायक सत्यको आत्मा हो। संसारले उहाँलाई देख्दैन र बुझ्दैन, तर तिमीहरू उहाँलाई जान्दछ। उहाँ तिमीहरूसँग बाँच्नुहुन्छ र उहाँ तिमीहरू मित्र नै हुनुहुनेछ। सहायकले सबै कुराहरूको शिक्षा दिनेछन्। सहायकले मैले जे भने ती सबै कुराहरू सम्झना गराउनेछ। त्यो सहायक नै पवित्र आत्मा हो, जसलाई पिताले मेरो नाममा पठाउनुहुनेछ। युहन्ना यसर्थ येशुको विषयमा तीन साक्षीहरू छन्। तिमीहरू जो परमेश्वरका पुत्रमा विश्वास गर्छौ, म तिमीहरूलाई यो पत्र लेख्दैछु ताकि अब तिमीहरूले अनन्त जीवन के रहेछ भनी जान्नेछौ। अनि हामीलाई थाहा छ कि परमेश्वरका पुत्र पाउनु भएको छ। परमेश्वरका पुत्रले हामीलाई समझदारी प्रदान गर्नुभएको छ, अनि हामी परमेश्वरलाई जान्न सक्छौ। अनि हाम्रो जीवन त्यो सत्य परमेश्वरमा अनि उनका पुत्र येशु ख्रीष्टमा छ। तिमीहरूले हामीबाट परमेश्वरकै वचनलाई ग्रहण गरेको कारणले हामी सधैँ परमेश्वरलाई धन्यवाद दिदछौ। जब तिमीहरूले त्यो वचन हामीहरूबाट सुन्यौ, तिमीहरूले इच्छापूर्वक ती वचनहरू परमेश्वरबाट पाइजाई ग्रहण गर्यो अनि मानिसहरूबाट आइजाई हुन। वास्तवमा त्यो वचन परमेश्वरकै हो। त्यस वचनले तिमी विश्वासीहरूमा कार्य गर्यौ। वचन संग्रह। हे परम प्रभु, तपाईँको प्रशंसा होस्। हे परम प्रभु, म तपाईँ प्रति उदार भई बसो भनेर रोजेको छु। हे परम प्रभु, तपाईँका वचनहरू बत्ती हुन् जसले मेरो बाटोहरू उज्यालो पार्छन्। परम प्रभु मेरो मालिक, मलाई पढाउने ज्ञान दिनुहोस्। यसकारण म यी दुखी मानिसहरूलाई अहिले पढाउनेछु। प्रत्येक बिहान उहाँले मलाई उठाउनुहुन्छ, एक छात्र सरह र पढाउनुहुन्छ। परम प्रभु मेरो मालिकले मलाई साथ दिनुहुन्छ। यसैले तिनीहरूले म प्रति गरेका नराम्रा कुराहरूले मलाई असर पार्दैन। म बलियो हुनेछु। म जान्दछु कि म निराश हुने छैन। तपाईँको सन्देश म कहाँ आयो। हे सेनाहरूका परम प्रभु, तपाईँको सन्देशले मलाई अत्यन्त आनन्द तुल्यायो। तपाईँको नाउँमा मलाई बोलाइदा म खुसी भए। म क्रिस्टियन साइन्स टेक्स्ट बुक साइन्स एन्ड हेल्थ म्याथिक बेकर एडीद्वारा धर्मशास्त्रको लागि कुञ्जी बाइबलबाट सहयोगी अंशहरू पढ्छु। विज्ञान र स्वास्थ्य। सन् 1866 मैले जीवन सत्य र प्रेमको ख्रिष्ट विज्ञान वा ईश्वरीय नियमहरू पत्ता लगाए र मेरो खोजलाई क्रिस्टियन विज्ञान नाम दिए। वैज्ञानिक मानसिक उपचारको पूर्ण ईश्वरीय सिद्धान्तको यो अन्तिम प्रकटीकरणको स्वागतको लागि धेरै वर्षदेखि भगवानले मलाई कृपापूर्वक तयार गरिरहनु भएको थियो। यसको आध्यात्मिक उत्पत्ति छ, भौतिक उत्पत्ति होइन। यो एक ईश्वरीय कथन हो, सान्त्वनादाता जसले सबै सत्यमा डुल्याउँछ। क्रिस्टियन साइन्स शब्द ईश्वरीय उपचारको वैज्ञानिक प्रणालीलाई नामित गर्न लेखकद्वारा पेश गरिएको थियो। प्रकटीकरण दुई भागहरू मिलेर बनेको छ। एक, गुरुद्वारा प्रतिज्ञा गरे अनुसार धर्मशास्त्रको आध्यात्मिक भावना र सान्त्वनाको शिक्षाको माध्यमबाट दिमाग उपचारको यो ईश्वरीय विज्ञानको खोज। दुई, प्रमाण वर्तमान प्रदर्शनद्वारा कि येशूका तथाकथित चमत्कारहरू विशेष रूपमा अब कुनै व्यवस्थासँग सम्बन्धित थिएनन्, तर तिनीहरूले सदा सञ्चालित ईश्वरीय सिद्धान्तलाई चित्रण गरे। यस सिद्धान्तको सञ्चालनले वैज्ञानिक क्रमको अनन्तता र अस्तित्वको निरन्तरतालाई सङ्केत गर्दछ। एक क्रिस्टियन वैज्ञानिकलाई उसको पाठ्य पुस्तकको लागि मेरो काम विज्ञान र स्वास्थ्य चाहिन्छ, र त्यसै गरी उनका सबै विद्यार्थी र बिरामीहरू। किन? पहिलो, किनभने यो यस युगको सत्यको आवाज हो, र यसमा क्रिस्टियन विज्ञानको पूर्ण कथन वा दिमागबाट निको पार्ने विज्ञान समावेश छ। दोस्रो, किनभने यो क्या पहिलो पुस्तक थियो जसमा क्रिस्टियन विज्ञानको पूर्ण कथन थियो, यसैले यो विज्ञान प्रदर्शन गर्नको लागि पहिलो नियमहरू दियो, र मानव परिकल्पनाहरूद्वारा अशुद्ध प्रकट सत्यको दर्ता गर्यो। श्रेय नदी यस पुस्तकबाट ऋण लिएका अन्य कृतिहरूले विज्ञानलाई मिसाएको छ। तेस्रो, किनभने यो पुस्तकले शिक्षक र विद्यार्थीको लागि निको पार्ने र बिरामीको लागि धेरै काम गरेको छ, अन्य पुस्तकहरूले पुरा गरेको छ। यद्यपि यस खण्डमा दिमाग उपचारको पूर्ण विज्ञान समावेश छ, यो पुस्तकको एक साधारण अवलोकनद्वारा तपाईँले विज्ञानको सम्पूर्ण अर्थ अवशोषित गर्न सक्नुहुन्छ भनेर कहिले विश्वास नगर्नुहोस्। पुस्तक अध्ययन गर्न आवश्यक छ, र वैज्ञानिक उपचारका नियमहरूको प्रदर्शनले तपाईँलाई क्रिस्टियन विज्ञानको आध्यात्मिक आधारमा दृढतापूर्वक रोप्नेछ। यो प्रमाणले तपाईँलाई पहिले नै पुरानो सिद्धान्तहरूको विनाशकारी जीवाश्महरू माथि उचाल्छ, र तपाईँलाई अहिलेसम्म प्राप्त नभएको र अस्पष्ट देखिने आध्यात्मिक तथ्यहरू बुझ्न सक्षम बनाउँछ। चिन्तकहरूको समय आएको छ। ईश्वरीय विज्ञानले नयाँ वाइनलाई पुरानो बोतलमा, आत्मालाई पदार्थमा, न त अनन्तलाई परिमितमा राख्छ। हामीले आत्माका तथ्यहरू बुझ्दै गर्दा पदार्थको बारेमा हाम्रा झुटा विचारहरू नष्ट हुन्छन्। पुरानो विश्वासलाई हटाउनु पर्छ, नत्र नयाँ विचार फालिनेछ र हाम्रो दृष्टिकोण परिवर्तन गर्ने प्रेरणा हराउनेछ। अब पुरानो जस्तै सत्यले खराबीहरूलाई बाहिर निकाल्छ र बिरामीहरूलाई निको पार्छ। भौतिक विचारको लागि सबै भौतिक हुन्छ जबसम्म यस्तो विचार आत्माद्वारा सुधार हुँदैन। रोग न त काल्पनिक हो न अवास्तविक, अर्थात् रोगीको भयभीत छुटो भावनाको लागि रोग कल्पना भन्दा बढी छ। यो ठोस विश्वास हो, तसर्थ अस्तित्वको सत्यताको सही आशंकाद्वारा यसलाई व्यवहार गर्नुपर्छ। यदि क्रिस्टियन उपचारलाई विज्ञानमा मात्र चकचके गर्नेहरूद्वारा दुरुपयोग गरिन्छ भने यो एक कठिन दुराचार निर्माता बन्छ। वैज्ञानिक रूपमा उपचारलाई प्रभाव पार्नुको सट्टा यसले प्रत्येक अपाङ्ग र अवैधमाथि एउटा सानो क्रसफायर सुरु गर्छ, तिनीहरूलाई सतही र चिसो बनाइले बफेर गर्दछ। तिमीलाई केही छैन। दुई अज्ञानताद्वारा एनिमेटेड एकजुटा व्यवसायीले दुष्ट काम गर्नेछ र अज्ञानता जाना जानी दुष्टता भन्दा बढी हानिकारक छ जब पछि अविश्वास र आफ्नो प्रारम्भिकतामा विफल हुन्छ। तपाईँका फलहरूले परमेश्वरको समझले मानिसलाई के ल्याउँछ भनेर प्रमाणित गर्नेछ। यो विचारलाई सदा धारण गर्नुहोस् कि यो आध्यात्मिक विचार हो। पवित्र आत्मा र ख्रिस्त जसले तपाईँलाई वैज्ञानिक निश्चितताका साथ निको पार्ने नियम यसको ईश्वरीय सिद्धान्त प्रेम अन्तर्निहित पहरलाई र सबै सत्यलाई समेटेर प्रदर्शन गर्न सक्षम बनाउँछ। वैज्ञानिक विचारको अझै पनि सानो आवाज महादेश र महासागरमा विश्वको सबैभन्दा टाढाको सीमासम्म पुग्छ। सत्यको सुन्न नसकिने आवाज मानव मनको लागि हो। सिंह गर्जन जस्तै यो मरुभूमि र डरको अँध्यारो ठाउँहरूमा सुनिन्छ। यसले दुष्टताको सात गर्जनहरू जगाउँछ र तिनीहरूको अव्यक्त शक्तिहरूलाई गोप्य स्वरहरूको पूर्ण डायापासन उच्चारण गर्न उत्प्रेरित गर्छ। त्यसपछि सत्यको शक्ति प्रदर्शन हुन्छ, त्रुटिको विनाशमा प्रकट हुन्छ। तब सद्भावको आवाजले गराउनेछ, जानुहोस् र सानो पुस्तक लिनुहोस्, यसलाई लिनुहोस् र यसलाई खानुहोस् र यसले तपाईँको पेटलाई तितो बनाउनेछ, तर यो तपाईँको मुखमा मह जस्तै मिठो हुनेछ। मर्तीहरू, स्वर्गीय सुसमाचारको पालना गर्नुहोस्, दिव्य विज्ञान लिनुहोस्। यो पुस्तक सुरुदेखि अन्तसम्म पढ्नुहोस्, अध्ययन गर्नुहोस्, मनन गर्नुहोस्। यो वास्तवमै यसको पहिलो स्वादमा मिठो हुनेछ जब यसले तपाईँलाई निको पार्छ, तर सत्यको बारेमा गनगन नगर। यदि तपाईँलाई यसको पाचन तितो लाग्छ भने जब तपाईँ यस ईश्वरीय सिद्धान्तको नजिक र नजिक हुनुहुन्छ, जब तपाईँ यस सिद्धान्तको दिव्य शरीर खानुहुन्छ, यसरी प्रकृति वा सत्य र प्रेमको आदि तत्त्वहरू खानुहुन्छ। आश्चर्यचकित वा असन्तुष्ट नहुनुहोस् किनभने तपाईँले हिमलो साझा गर्नुपर्छ। कप र तितो जडीबुटी खानुहोस्। पाश्चाल भोजमा पुरानो इजरायलीहरूका लागि यसरी विश्वास र आशाको एल डोराडोमा बन्धनबाट बाहिर निस्केको यो खतरनाक मार्गलाई पूर्ण रूप दिए। कुनै पनि मानव कलम र जिब्रोले मलाई यस पुस्तकमा समावेश विज्ञान विज्ञान र स्वास्थ्य सिकाउन सकेन र न जिब्रो न कलमले यसलाई उल्टाउन सक्छ। यो पुस्तक उतले आलोचना वा लापरवाह वा दुर्भावनापूर्ण विद्यार्थीहरूद्वारा विकृत हुन सक्छ र यसका विचारहरू अस्थायी रूपमा दुरुपयोग र गलत रूपमा प्रस्तुत हुन सक्छ, तर त्यहाँको विज्ञान र सत्य सदाको लागि बुझ्न र प्रदर्शन गर्नको लागि रहनेछ। सेन्ट जोनको शब्दहरूमा उहाँले तपाईँलाई अर्को सान्त्वना दिनुहुनेछ ताकि उहाँ सधैँभरि तपाईँसँग रहनुहुनेछ। यो आरामदायी म ईश्वरीय विज्ञान हो भनेर बुझ्छु। मम्मी व्याकर बेकर एडीले चर्च म्यानुअलमा दिएको अनुसार तिनवटा दैनिक कर्तव्यहरू पर्छु। दैनिक प्रार्थना। प्रत्येक दिन प्रार्थना गर्नु यस चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ। तपाईँको राज्य आउँछ, ईश्वरीय सत्य जीवन र प्रेमको शासन ममा स्थापित होस् र मबाट सबै पाप हटाउन र तपाईँको वचनले सबै मानिस जातिको स्नेह समृद्धि र तिनीहरूलाई शासन गर्न सक्छ। प्रेरणा र कार्यहरूको लागि नियम। न त दुश्मनी वा न केवल व्यक्तिगत अनुरोधले मदर चर्चका सदस्यहरूको मनसाय वा कार्यलाई प्रोत्साहित गर्नुपर्दछ। विज्ञानमा ईश्वरीय प्रेमले मात्र मानिसलाई चलाउँछ र एक किसै वैज्ञानिकले प्रेमको मिठो सुविधाहरू प्रतिबिम्बित गर्छन्। पापलाई हप्काउँदा साँचो भ्रातृत्व परोपकार र क्षमामा यस चर्चका सदस्यहरूले दिन उभिनु पर्दछ र सबै खराबीबाट छुटकारा पाउन प्रार्थना गर्नुपर्दछ। भविष्यवाणी गर्न, न्याय गर्ने, निन्दा गर्ने, सल्लाह दिने, प्रभाव पार्ने वा गल्तीबाट प्रभावित हुनबाट ड्युटी गर्न सतर्कता। यो चर्चका प्रत्येक सदस्यको कर्तव्य हुनेछ कि उसले आक्रामक मानसिक सल्लाहको विरुद्ध दिन स्वयंलाई बचाउनु पर्छ र परमेश्वर आफ्ना नेता र मानिस जाति प्रति आफ्नो दायित्वलाई बिर्सनु वा व्यवस्था गर्नु हुँदैन। उसको कामले उसलाई न्याय गरिनेछ र न्याय गरिनेछ वा दोषी हुनेछ।